नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल फागुन महिनाको 17 गते बुधबार फागुन शुक्ल पक्ष दशमी तिथि, तदनुसार मार्च 1 तारीक सन् 2023, नेपाल सम्वत 1143। राष्ट्रपति निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसले आफ्ना उम्मेद्वार रामचन्द्र पौडेलका पक्षमा मत माग्दै दलहरूलाई पत्राचार गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा नेपाली कांग्रेस सहितको नयाँ गठबन्धन भित्र्याउने गृह कार्य शुरू गर्नुभएको छ। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आज बुधबारदेखि निर्वाचन आचार संहिता लागू गरेको छ। फन पार्क जग्गा भाड़ामा दुई पूर्व मन्त्रीलाई दोषी ठहर गरिएको छ। भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेको छ। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले यिनै विविध प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। कार्यक्रमको शुरूमा राष्ट्रपति निर्वाचन, कांग्रेसले पौडेलका पक्षमा मत माग्दै लेख्यो दलहरूलाई पत्र शीर्षकको यो प्रसंग लिएका छौं। नेपाली कांग्रेसले फागुन 25 गते हुने राष्ट्रपति निर्वाचनमा पार्टी नेता रामचन्द्र पौडेलका पक्षमा मतदान गर्न आग्रह गर्दै संघीय संसद र प्रदेश सभामा प्रतिनिधित्व गरेका राजनैतिक दल तथा स्वतन्त्र सांसदलाई पत्राचार गरेको छ। संघीय संसदमा रहेका 8 राजनैतिक दलको समर्थनमा कांग्रेसले पौडेललाई राष्ट्रपतिको उम्मेद्वार बनाएको छ। यसै सन्दर्भमा उसले पौडेलका पक्षमा मत माग्दै 13 राजनैतिक दल र स्वतन्त्र सांसदलाई पत्राचार गरेको हो। कांग्रेसले पौडेलको पक्षमा मत माग्दै 3 किसिमका पत्र दलहरूलाई लेखेको केन्द्रीय कार्यालय स्रोतको दावी रहेको छ भन्दै नागरिक अगाडि लेख्छ। माओवादी सहित गठबन्धनमा रहेका 7 राजनैतिक दललाई एउटा बेहोराको पत्र पठाएको कांग्रेसले सोमबार मात्र पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट अलग भएको एमालेलाई फरक पत्र लेखेको छ। त्यस्तै अन्य बाँकी दल र स्वतन्त्र सांसदलाई कांग्रेसले एउटै बेहोराको पत्र पठाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले एमाले अध्यक्ष केपी ओलीलाई सम्बोधन गरी सभापति शेरबहादुर देउवाले लेख्नुभएको पत्र थमाउनु भएको छ। अन्य दल र सांसदलाई केन्द्रीय कार्यालयका सचिव सहितले पत्र पुर्याउनु भएको छ। कांग्रेसले पौडेल शालीन बौद्धिक सुसंस्कृत छवि र लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व भएको जनाएको छ। राष्ट्रपति निर्वाचन, कांग्रेसले पौडेलका पक्षमा मत माग्दै लेख्यो दलहरूलाई पत्र शीर्षकमा नागरिक दैनिकले प्राथमिकताका साथ खबर छापेको छ। आजको नेपाल समाचार पत्रले सरकारमा नयाँ गठबन्धन भित्र्याउने गृह कार्य शुरू शीर्षकमा मुख्य खबर छापेको छ। नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा नेपाली कांग्रेस सहितको नयाँ गठबन्धन भित्र्याउने गृह कार्य शुरू गर्नु भएको छ। राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा एमाले लगायत दलहरू सरकारबाट बाहिरिएपछि स्वाभाविक रूपमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने प्रवक्ता डाक्टर प्रकाश शरण महतले बताउनुभयो। यद्यपि उहाँले शक्ति बाँडफाँड लगायतका सन्दर्भमा भने दलबीच छलफल नभएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, हामी सरकारमा जाने कुरा स्वाभाविक छ, तर राष्ट्रपतिको निर्वाचन अघि वा पछि जाने भन्ने निर्क्यूल भइसकेको छैन। प्रधानमन्त्रीले छलफल गराउनु भएकै छैन, सायद चाँडै छलफल हुन्छ। प्रधानमन्त्री प्रचण्डले 8 दलको बैठक राखेर छलफल गरेपछि कांग्रेस सरकारमा जाने बारे निर्णयमा पुग्ने जिकिर गर्दै उहाँले सरकारमा कसको नेतृत्वमा जाने भन्ने कुरा पार्टीमा छलफलपछि निर्णय गरिने बताउनुभयो। सरकारमा नयाँ गठबन्धन भित्र्याउने गृह कार्य शुरू नेपाल समाचार पत्रले मुख्य खबर छापेको छ। यसैबीच नेपाली कांग्रेसले सरकारमा पठाउन आन्तरिक मापदण्ड बनाउने भएको छ। सरकारमा पठाएका मन्त्रीहरूले प्रतिफल दिने गरी काम गराउन मन्त्री छनौटमा मापदण्ड बनाउने विषयमा सभापति शेरबहादुर देउवा सकारात्मक देखिनु भएको छ भन्दै नेपाल समाचार पत्रले मन्त्री बनाउन मापदण्ड शीर्षकमा लेखेको छ। मंगलबार सभापति देउवालाई भेटेर केन्द्रीय सदस्य एवं पूर्व सांसद प्रकाश र शैलीले मापदण्ड बनाएर मात्रै मन्त्री छनौट गर्नुपर्ने सुझाव दिनुभएको थियो। जवाफमा सभापति देउवाले मापदण्ड बनाउने विषयमा आफू सकारात्मक रहेको भन्दै त्यसबारे पार्टीभित्र छलफल गर्ने बताउनु भएको हो नेपाल समाचार पत्रले छापेको छ। यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रदेखि सबै प्रदेशमा नयाँ गठबन्धनको सरकार बन्ने बताउनु भएको छ। मंगलबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा थापाले गत पुष 10 को गठबन्धन भत्किएकाले र अब संघ तथा प्रदेशका सबै सरकार गत निर्वाचनकै गठबन्धनबाट बन्ने दावी गर्नुभयो नेपाल समाचार पत्रले छापेको छ। यता नागरिक दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन 25 गते हुने राष्ट्रपति निर्वाचनपछि मात्रै प्रतिनिधि सभाबाट विश्वासको मत लिने लिनुहुने भएको छ भन्दै समाचार छापेको छ। राष्ट्रपति निर्वाचन संघारमा आएको र सबै राजनैतिक दलका शीर्ष नेता त्यसमै सक्रिय हुनुपर्ने भएकाले त्यसपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गर्नुभएको हो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको 30 दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपति चुनावपछि विश्वासको मत नागरिकमा खबर छ। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचार संहिता लागू गरेको छ। यही फागुन 25 गते हुने राष्ट्रपति र चैत्र 3 गते हुने उपराष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी यो आचार संहिता जारी गर्ने निर्णय गरेको हो। दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग 2073 दफा 22 दिएको अधिकार प्रयोग गरी आयोगले आचार संहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो। निर्वाचन आचार संहिता लागू नेपाल समाचार पत्रले छापेको छ। बागमती प्रदेश सरकारबाट नेकपा एमाले तत्काल अलग नहुने भएको छ। एमाले बागमती प्रदेशमा तत्काल सरकार नछाड्ने भएको हो। केन्द्रबाट निर्देशन नआएसम्म एमाले सरकार नछाड्ने जनाएको छ। राप्रपाले जस्तो एमाले निर्णयमा प्रदेशबारे बोलेको छैन। एमाले राष्ट्रपति निर्वाचनसम्मको प्रतीक्षामा देखिएको छ भन्दै बागमतीमा एमाले फागुन 25 को प्रतीक्षामा शीर्षकमा नेपाल समाचार पत्रले समाचार छापेको छ। समाज कल्याण परिषदको भ्रिकुटी मण्डपस्थित 60 रोपनी जग्गा भाड़ा प्रकरणमा सांसद एवं पूर्व राज्य मन्त्री टेकबहादुर गुरूङ र पूर्व मन्त्री बद्री प्रसाद नेउपाने दोषी ठहर हुनुभएको प्रसंगलाई आजको कान्तिपुरले अग्रपृष्ठमा छापेको छ भने गोर्खापत्रले यो प्रसंगलाई प्राथमिकता दिँदै समाचार बनाएको छ। अदालतले पूर्व मन्त्री बद्री प्रसाद नेउपाने र टेकबहादुर गुरूङलाई दोषी ठहर गरेको हो। नेउपाने फन पार्क भाड़ा प्रकरणका विभागीय मन्त्री हुनुहुन्थ्यो भने गुरूङलाई मुद्दामा मेला संचालकका रूपमा विपक्षी बनाइएको थियो। गुरूङका छोरा रविन्द्रलाई पनि अदालतले सोही प्रकरणमा दोषी ठहर गरेको छ। गुरूङ द्वयलाई मतियारका रूपमा दोषी ठहर गरेको हो। फैसलामा जित्त नबुझ्ने पक्षले सर्वोच्चमा पुनरावेदनको सुविधा पाउनेछन्। विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले 14 प्रतिवादी मध्ये 9 जनालाई दोषी ठहर र 5 जनालाई सफाई दिएको बताउनुभयो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य द्वय शालिग्राम कोइराला र बलभद्र बासुलाको इजलासले कसुर ठहर गरेको हो। अदालतले कसुर ठहर गरे पनि सजाय निर्धारण गर्न भने बाँकी छ। फागुन 25 गते सजाय निर्धारण हुनेछ। फन पार्क भाड़ा प्रकरण, 2 पूर्व मन्त्री सहित 9 जना दोषी, गोर्खापत्रले मुख्य खबर बनाएको छ। तपाईले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन सूचना र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। सर्वोच्चले प्रधान न्यायाधीश कहिले पाउँछ नागरिकको मुख्य प्रसंग हो यो। सरकारी संविधान कुल्चदै 1 वर्षदेखि न्यायपालिकालाई कायम मुकायमको जिम्मेवारी छोड़ेको छ। संविधानले सर्वोच्च अदालतका प्रधान न्यायाधीशको पद रिक्त हुनु 1 महिना अघि नै नियुक्ति प्रक्रिया अघि बढ़ाउने व्यवस्था गरे पनि त्यसको कार्यान्वयनतर्फ ध्यान दिएको छैन। वरिष्ठताका आधारमा प्रधान न्यायाधीश नियुक्ति हुने व्यवस्था अनुसार अहिले हरिकृष्ण कार्की कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारीमा हुनुहुन्छ। कार्कीको कार्यकाल 2080 भदौ 25 सम्म छ। सर्वोच्चका न्यायाधीशका लागि 65 वर्षे उमेर हद तोकिएको छ। संवैधानिक परिषदको सिफारिशमा प्रधान न्यायाधीश र न्याय परिषदको सिफारिशमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था संविधानले गरेको छ। अदालतमा न्यायाधीश घट्दै नयाँ नियुक्ति अन्यलमा, नागरिकले छापेको छ। सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दावी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ। वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष 2079-80 पहिलो सात महिना अर्थात गत साउनदेखि माघसम्ममा 4.5 लाख भन्दा बढ़ी नेपाली युवा रोजगारीको खोजीमा मलेसिया खाड़ी लगायतका मुलुकमा गएका छन्। विभागका अनुसार सो अवधिमा 4,62,000 जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये सबैभन्दा धेरै मलेसिया र खाड़ी कतार साउदी अरब संयुक्त अरब इमिरेट्स कुवेत बहराइन ओमानमा जानेको हिस्सा 80% छ भने बाँकी अन्य देशमा गएका छन्। विभागका महानिर्देशक उमाकान्त आचार्यले भन्नुभयो मलेसिया र कतारमा नेपाली श्रमिकको सेवा सुविधा र माग बढ़ेका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या मा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो समय साउदी अरब जानेको संख्या भने घटेको छ। थामिएन विदेशी नेपालीको लश्कर, 7 महिनामा 4.5 लाख बाहिरिए, गोर्खापत्रले मुख्य प्रसंग छापेको छ। भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेको छ भन्दै कान्तिपुरले मुख्य खबर छापेको छ। तरकारीको मापदण्ड सहितको प्रस्ताव करिब 5 महिना अघि मन्त्री परिषदमा पुगेको थियो तर भारतसँगको सम्बन्ध बिग्रने भन्दै फाइल कृषि मन्त्रालयमा फर्काइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्यान्न, तेलहन र अन्नमा आधारित पूरक बाल आहार तथा तरकारीको मापदण्ड तोक्ने र त्यही अनुसार भन्सार विन्दुमा परीक्षण गर्ने प्रस्ताव तयार पारेको थियो। खाद्यान्न, दलहन तथा त्यसबाट बनेका पदार्थको गुणस्तर सम्बन्धी प्रस्ताव मन्त्री परिषदबाट स्वीकृत भई राजपत्रमा प्रकाशित भइसकेको छ। तरकारीको गुणस्तर सम्बन्धी मापदण्ड राजपत्रमा आएन। खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले आयातित तरकारीको गुणस्तर जाँच सम्बन्धी फाइल फिर्ता आएको पुष्टि गर्नुभयो। भारतीय तरकारीको विषादी जाँच्ने प्रस्ताव मन्त्री परिषदले फेरि रोक्यो। कान्तिपुरले मुख्य खबर छापेको छ। गत वर्ष मात्रै 76,000 भन्दा धेरै मानिस आगो र एसिडको जलनबाट प्रभावित भएको स्वास्थ्य सेवा विभागको तथ्याङ्क छ। तर जलनमा परेकाको उपचार हुने सरकारी तथा सामुदायिक अस्पताल देशभर 4 मात्रै छन्। ती पनि सबै राजधानीमै हुँदा 1,500 बिरामी मात्रै अस्पतालसम्म पुग्छन्। जलनका अधिकांश गम्भीर बिरामीले समयमै उपचार नपाउँदा ज्यान नै गुमाउन परिरहेको छ भने कैयौं अपाङ्ग भएका छन्। महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र ललितपुरको पाटन अस्पतालमा जलनको उपचार सेवा उपलब्ध छ तर दुवैमा क्रिटिकल केयर सेवा छैन। यस्ता बिरामीका लागि 7 बेड छुट्याइएको पाटन अस्पतालमा सिधै त्यहाँ पुगेका बिरामीलाई अन्यत्र पठाउन नपरोस् भनेर बर्न वार्ड राखिएको हो। त्यहाँ अन्यत्रबाट बिरामी आउँदैनन्। यस्तै जलनको उपचारका लागि 9 बेड छुट्याइएको टिचिङमा यही प्रयोजनका लागि विशेष आईसीयू उपलब्ध छैन। 6 प्लास्टिक सर्जन रहेको टिचिङमा वर्षेनी 200-300 त्यस्ता बिरामी उपचारका लागि पुग्ने गरेका छन्। गम्भीर बिरामीलाई जनस्वास्थ्य सरोकार ट्रस्ट किर्तिपुर अस्पतालमा रेफर गरिन्छ जुन सामुदायिक अस्पताल हो। जलनका बिरामीले जति छिटो उपचार पायो उति जोखिम कम हुन्छ तर यसको उपचार हुने सरकारी र सामुदायिक 4 अस्पताल काठमाडौँ उपत्यकामा मात्रै छन्। देशभरका 1500 बिरामी मात्रै अस्पतालसम्म पुग्छन्। समयमै उपचार नपाउँदा गम्भीर बिरामी ज्यान गुमाउन विवश छन् भने कैयौंले अंग गुमाउँछन्। जलनका बिरामी 76,000, अस्पताल 4 मात्रै। नयाँ पत्रिकाले मुख्य प्रसंग छापेको छ। यसैबीच जलनको उपचारका लागि विशेषज्ञ चिकित्सकको रेखदेख सहित उपचार आवश्यक हुने भए पनि नेपालमा 32 मात्रै प्लास्टिक सर्जन रहेका छन् भन्दै नयाँ पत्रिका लेख्छ। प्लास्टिक सर्जन एसोसिएशनका अनुसार यसबाहेक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा 2 र न्याम्समा 1 प्लास्टिक सर्जरी पढ़िरहेका छन् तर नेपाल मेडिकल काउन्सिलमा भने विशेषज्ञता सहित दर्ता गराएका प्लास्टिक सर्जन जम्मा 13 छन्। काउन्सिलमा दर्ता भए अनुसार 10 पुरूष र 3 महिला प्लास्टिक सर्जन छन् तर चिकित्सकले प्लास्टिक सर्जनको विशेषज्ञता सहित दर्ता गराउन नसक्ने भएकाले 13 मात्रै देखिएको काउन्सिलका रजिस्ट्रार डाक्टर कृष्ण प्रसाद अधिकारी बताउनुहुन्छ। जलनका 32 मात्रै विशेषज्ञ चिकित्सक प्लास्टिक सर्जरी निशुल्क पढ़ाई हुँदा पनि विद्यार्थी नै हुँदैनन् नयाँ पत्रिकाले छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। सुशासनबाटै विकास शीर्षकमा गोर्खा पत्रले सम्पादकीय छापेको छ। मुलुकले दशकौंसम्म अस्थिरता र राजनैतिक लक्ष्य प्राप्तिमा अल्झिरहँदा चाहेको विकास सम्भव हुन सकेको छैन। अब राजनैतिक लक्ष्य पूरा भएको छ। निर्वाचनको जनादेशलाई सर्वोपरि मानेर अब विकास र सुशासनतिर तीव्रतर कदम चाल्न ढिला गर्नुहुन्न। वर्तमान सरकारले राष्ट्रिय सहमतिलाई अगाडि बढ़ने आधार समेत बनाएको अवस्थामा जनचाहना अनुरूप अगाडि बढ़ने यो सु अवसर समेत हो। त्यसैले सुशासनलाई मूल प्राथमिकतामा राखेर उपलब्ध साधन र स्रोतको प्रभावकारी परिचालन गरी समृद्धिको मार्गमा चाँडो अगाडि बढ़नु वाञ्छनीय छ भन्दै गोर्खापत्रले सम्पादकीयमा उठाएको छ। संवेदन शून्य समाज शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ। अचेल अनौठो चलन शुरू भएको छ। कोही व्यक्ति अपराध कसुरमा जेल सजाय पाएर निस्किँदा फूलमाला र अबीरले रंगिएको देखिन्छ। सजाय काटेपछि समाजमा फर्केर सामान्य जीवन बिताउन तिनले पाउनुपर्छ। तैपनि नैतिक पतन देखिने गम्भीर प्रकृतिका फौजदारी अभियोग लागेर जेलबाट छुटेका व्यक्तिलाई बहादुर सम्झेर समाजले पूजा गर्न थाल्यो भने सम्झनुपर्छ। त्यहाँ मूल्य विघटनको रोग लागिसकेको छ। कान्तिपुर दैनिकले शल्यक्रियाको पालो छुट्याउने उपाय लगाऊ शीर्षकमा सम्पादकीय उठाएको छ। नेपालको सार्वजनिक स्वास्थ्य सेवा जति बेहाल छ त्यति नै विरोधाभासपूर्ण र सरकारी सरकारी कार्यशैली सर्वसाधारणहरू बिल तिर्न नसकेर आत्महत्या गर्नुपर्ने अस्पतालमै बन्धक बन्नुपर्ने जस्ता विडम्बना कायम रहँदा पहुँचवालाहरूले भने राज्य कोषबाट उपचार खर्चका नाममा ठूलो रकम हात पारिरहेका छन्। ठूला नेताहरूले पटक पटक दशौं लाख रूपियाँ राज्य कोषबाट उपचार खर्च पाइरहँदा विपन्न नागरिकहरू उपचार गराउने सार्वजनिक अस्पतालहरू भने न्यूनतम स्रोत साधनबाट वञ्चित छन्। उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्न अस्पताल व्यवस्थापनहरू सक्षम हुनुपर्छ भने सरकारले आवश्यकता अनुरूप अस्पतालहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ। स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका 2070 अनुसार प्रति 50,000 बराबर एउटा मेजर एउटा माइनर अपरेशन थिएटरको व्यवस्था हुनुपर्छ। यसका अतिरिक्त प्रत्येक 2,500 सर्जिकल बेडका लागि एक मेजर अपरेशन थिएटर र एक माइनर अपरेशन थिएटरको थप व्यवस्था हुनुपर्छ। यही व्यवस्था अनुरूप स्रोत साधन र जनशक्ति जो हो र तिनको पूर्ण रूपमा उपयोग गर्न सम्बन्धित अस्पताल र सरकार दुवै कटिबद्ध रहनुपर्छ। शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पालो कुराएर हैरानी दिने होइन, समयमै उपचार गरेर राहत दिने उपाय खोज्नुपर्छ भन्दै कान्तिपुरले सम्पादकीयमा उठाएको छ। सहकारी जसले बचत तथा ऋणको कारोबार गर्छ उसको नियमन सघन हुनुपर्छ। दिनदिनको रिपोर्ट सरकारी निकायबाट जाँचिने प्रबन्ध मिलाइनुपर्छ। होइन भने संचालकहरूले गर्ने मनपरीको अन्त्य अहिले तत्काल समस्या देखिएका सहकारीको समाधान बाट मात्रै हुँदैन। दीर्घकालीन उपचार नगरी निको नहुने खाले समस्या सहकारीहरूमा रहेका छन्। सहकारीमा मनपरी शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय छापेको छ भने राजधानी दैनिकले सुधार गृह बन्न सकेनन् कारागारहरू शीर्षकमा सम्पादकीय उठाएको छ। अहिले कारागार सुधार भन्दा पनि शासक र प्रशासकको मनोदशामा सुधार आउन जरूरी हुनुपर्ने भएको छ। यिनीहरूको मनोदशामा सुधार नआउँदासम्म कारागारमा सुधार आउने कुनै पनि संकेत देखिँदैन। कारागारमा उही भौतिक दशा, शासन प्रशासनको उही अत्याचारी पद्धति तथा अभाव र द्वेष कलहको वातावरणले कोही पनि कैदीबन्दीको मनोदशामा रत्तीभर सुधार ल्याउने देखिँदैन। त्यसैले पनि कारागारभित्र कानूनद्वारा वर्जित मदिरा सेवन, जुवातास र मोबाइलको बेरोकटोक प्रवाह रहन गएको छ। जो कसैले पनि सजिलै बोध गर्न सक्छ कि चार पर्खालभित्रको कारागारमा निषेधित वस्तु प्रवेश हुनु सरकारी कर्मचारी, सुरक्षाकर्मी, नायिकी तथा भनाई के को सेटिङ बिना सम्भव छैन तर भइरहेको छ। त्यसैले कारागारलाई सुधार केन्द्रमा परिणत गर्न बेलैमा ध्यान देऊ भन्दै राजधानीले सम्पादकीयमा उठाएको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्ने पहल चलिरहेको छ तर 2075-76 मधेस प्रदेश सरकारले छुट्याएको 20 करोड़ बजेटबाट उक्त पहलमा ठेस पुग्ने गरी काम भइरहेको छ। 7 करोड़ बजेटबाट सौन्दर्यीकरणका नाममा बिछाइएका मार्बल ठाउँ ठाउँमा फुटेर सौन्दर्य नै बिग्रिएको छ। 12 करोड़ बजेटबाट विद्युतीकरणका नाममा मन्दिरको भित्ता चर्किने गरी ड्रिल गरिएको छ। 90 लाख रूपियाँमा सन्त भवन बनाउन थालिएकोमा अलपत्र परेको छ। भौतिक रूपमा जीर्ण हुँदै गएको मन्दिरको भवन संरक्षण र सम्वर्धनको साटो यसको मौलिकता घटाउने काम भइरहेको भोरका संयोजक राजकुमार महतोको दावी छ। जानकी मन्दिर सौन्दर्यीकरणको बजेट दुरूपयोग, अन्नपूर्ण पोस्टले खबर छापेको छ। चितवन क्षेत्र नम्बर 2 हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि 18 राजनीतिक दलले दर्ता गरेका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार फागुन 10 16 गतेसम्म आयोगमा 18 दलले दल दर्ता गरेका हुन्। चितवनमा आगामी वैशाख 10 उपनिर्वाचन हुँदैछ। आयोगले सूचना जारी गर्दै फागुन 10 16 गतेसम्म दल दर्ताको मिति तय गरेको थियो। राष्ट्रिय मान्यता पाएका 7 दल मध्ये चितवन 2 उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र दल दर्ता गरेका छन्। चितवन उपनिर्वाचनका लागि 18 दल दर्ता। रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि वैशाख 10 उपनिर्वाचन, कान्तिपुरले खबर छापेको छ। गत मंगिर 15 गते शुरू भएको हिउँद मंगलबार सकिएको छ। यस अवधिमा मुलुकभर औसत 13 मिलिमिटर मात्रै पानी परेको छ। बुधबारबाट शुरू हुने प्री मनसूनमा पनि यो वर्ष धेरै वर्षा नहुने अनुमान छ। विश्व मौसम संगठनमा आबद्ध केही अग्रणी संस्थाहरूले गरेको अनुमान अनुसार प्री मनसूनमा पनि वर्षा सरदर भन्दा कम हुने आकलन छ। जल तथा मौसम विज्ञान विभागका अनुसार 13 मिलिमिटर अर्थात 21.5% मात्रै हिउँदे वर्षा हुनुलाई हिउँदे खडेरी भनिन्छ। हिउँदमा औसत वर्षा 60.1 मिलिमिटर हुनुपर्ने विभागको भनाइ छ। सकियो हिउँद, औसत 13 मिलिमिटर वर्षा, सुक्खाका कारण उत्पादन घट्ने चिन्ता, कारोबारले अग्रपृष्ठमा खबर छापेको छ। चालू आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक विकास, लगानी तथा निजी क्षेत्रसँग सम्बन्धित 57.1% बुँदाको प्रगति शून्य रहेको छ। आर्थिक विकासका लागि महत्वपूर्ण मानिने निजी क्षेत्र तथा लगानीसँग जोड़िएको उद्योग, भूमि, पूर्वाधार, प्रत्यक्ष विदेशी लगानी, सार्वजनिक निजी साझेदारी लगायत क्षेत्रसँग सम्बन्धित 63 बुँदा बजेटमा समावेश थिए। चालू आर्थिक वर्षको पहिलो 7 महिना बितिसक्दा समेत ती कार्यक्रमका 36 बुँदाको प्रगति शून्य देखिएको नेपाल उद्योग परिसंघको अध्ययनले देखाएको छ। बजेटका आर्थिक विकास सम्बन्धी 57% बुँदामा शून्य प्रगति, कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा खबर छ। पत्र पत्रिकामा प्रकाशित तीनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।
छोरा